ऐसे जब कलमे की ताकत दिल के अंदर लेकर जब मुसलमान कहीं बात करता है तो उसकी बात में वजन होता है, लेकिन कलमे की ताकत के बगैर है तो वो बात बेवजन हो जाती है, उस बात में वजन नहीं होता। माल की ताकत वाला एक आदमी दस्तखत करता है किसी चेक पर, तो उस चेक के उस दस्तखत पर वजन होता है, और कोई दूसरा आदमी पूरी कापी लेकर पूरी कापी को दस्तखतों से भर दे तो उसका वजन होगा कुछ? पूरी कापी के 50 सफ़े दस्तखतों से भर दिए तो 50 सफ़ों भर की सारी दस्तखतें मिलकर भी छोटा सा काम नहीं बनाएगी, कि सारी दस्तखतें सारी सिग्नेचर्स बेकार हैं। ऐसे ही जब अल्लाह का यकीन लेकर कोई आदमी बोलता है तो उस बोल में ताकत है, उसमें वजन है, उससे बड़ा वजन और कोई नहीं है। अम्बिया अलैहिस्सलाम ने आकर दुनिया के इंसानों को यही समझाया कि हर आदमी पावरफुल बन सकता है, हर आदमी पावरफुल बन सकता है, लेकिन शर्त यह है कि वो कलमे की ताकत के जरिए से अपने अल्लाह से जुड़ जावे, अपने अल्लाह पर यकीन करे, उसकी कुदरत पर, उसकी ताकत पर और उसके सिफात पर आदमी यकीन करे, उसके अलावा कहीं और मुतवज्जे ना हो, सारी तवज्जो का मरकज उसी को बनावे, हर वक्त उसी में लगा रहे, अपने दिल का ध्यान, अपने दिल की तवज्जो उसी अल्लाह में रहे, ये हर बंदे से मतलूब है। हाँ, क्योंकि अल्लाह ने इंसान बनाया है, आदमी के साथ जरूरतें वाबस्ता हैं, तो खाएगा, पिएगा, कमाएगा, बच्चों के साथ, बीवी के साथ रहेगा, इसको छोड़ने को नहीं कहा इस्लाम ने, इस्लाम ने इन चीजों को तर्क करने को नहीं कहा, दुनिया छोड़ने को नहीं कहा, दुनिया में रहेगा आदमी, बल्कि छोड़ छाड़ कर एक तरफ हो जाने से मना किया, दुनिया को छोड़ छाड़ कर एक तरफ हो जाने को मना किया और सख्ती से मना किया। ला रहबानियत फिल इस्लाम, सन्यास इस्लाम में नहीं है। सन्यास होता है और मजहबों में कि सन्यास ले लिया आदमी ने, भी बच्चों को, कारोबार को, दुनिया को, समाज को आदमी छोड़ के चला जाए, उससे मना किया। बल्कि इस्लाम की तालीम तो यह है कि आदमी ज्यादा से ज्यादा समाज के साथ रहे। किसके साथ रहे, बोलो ना भाई, किसके साथ रहे? ज्यादा समाज के साथ ही रहे हर वक्त, बल्कि सिर्फ अपना समाज छोटा ना बना ले। क्या तालीम है इस्लाम की? इस्लाम की तालीम क्या है? अरे बोलो ना भाई, अपना समाज अपनी समझ के हिसाब से ना बनावे। अभी तो हर एक ने अपना समाज अपनी समझ से बनाया है, इसलिए बाजों ने अपना असल समाज छोड़ दिया है, जो उनकी असल बिरादरी है, कि भाई ये कैसे बैकवर्ड बैकवर्ड लोग हैं, इनके साथ रहने में कोई मजा नहीं है, तो वहां से वो निकल गया। हालांकि उसी में माँ बाप भी हैं, उसी में भाई भी रहते हैं, उसी में चचा हैं, चचाजाद भाई है, उसी में दादा के दोस्त रहते हैं, उनके दोस्तों की औलाद है वहां पर, लेकिन आदमी को ऐसी समझ आई किसी रास्ते से कि ये बैकवर्ड सोसाइटी है अपने इस सोसाइटी में, और उसने अपना समाज एक अलग बनाया, कोई कॉलोनी में जाकर जहां उसकी नजर में कि फॉरवर्ड सोसाइटी है, ये एडवांस है ये लोग, तो वहां जाकर बसा है, तो वहां 50-60 मकान है, वो 50-60 के साथ भी सेट नहीं है, उसमें से 5-10 को सिलेक्ट किया है कि ये हमारा समाज ये है। उनकी खुशी में आदमी जाता है फखर से, उनकी गमी में आदमी शरीक होता है, वहां किसी का जनाजा हो जाए रात में फारिग है तब भी जाने को पसंद नहीं करता, और यहाँ ड्यूटी का टाइम है, लेकिन फिर भी कहने हमारी सोसाइटी में मैयत थे गेलू छे तो त्या हमारे रोका ऊपर से, कर आदमी वहां रुक जाता कि अपनी समझ से समाज तय किया इसने अपना, अपनी समझ से। और इस्लामी जो तर्ज तालीम है कि उसमें आदमी को कहा कि पूरी उम्मत, पूरी उम्मत हुजूर सल्लल्लाहु अलैहि वसल्लम की, जिसमें सैयद भी हो, पठान भी हो, शेख भी हो और किस्म किस्म की जितनी कौमें हैं सब, और पूरे मखलूक के बारे में अल्लाह कह रहा है, अल-खल्क व अयाल अल्लाह, कि पूरी मखलूक अल्लाह की अयाल है, पूरी मखलूक, उसमें मुसलमान हो कि गैर मुस्लिम हो, सब अल्लाह की अयाल है। और अल्लाह कह रहा है अर-राहिमून यरहमुहुमुर रहमान, अर-राहिमून यरहमुहुमुर रहमान, इरहमू मन फिल अर्द यरहमकुम मन फिस समा, कि रहमान रहम करने वालों पर रहम करता है, रहम करने वालों पर रहमान भी रहम करता है, तुम जमीन वालों पर रहम करो, आसमान वाला तुम पर रहम करेगा। और समाज बड़ा कर दिया, समाज तो रहबानियत इस्लाम में नहीं है कि आदमी समाज छोड़ दे या समाज की खुशी गमी छोड़ दे, क्योंकि समाज में दो बड़े बड़े मौके होते हैं, ये खुशी होती है गमी होती है, शादी ब्याह है या और कोई मुबारकबाद देने का मौका है, किसी को बच्चे पर, किसी को पैसे पर, किसी को मकान पर, लोग मुबारकबाद देते हैं, अल्लाह तुमको मुबारक करे, अल्लाह तुमको खुश, बल्कि हमारे यहाँ तो मुबारकबाद कदम कदम पर है, हदीसे पाक में आता है जब तुम किसी मुसलमान को हंसता हुआ देखो हकल्लाहु सिन्नक, अल्लाह तुझे हमेशा हंसता रखे। अब दुनिया में रोजाना हम कितनों को हंसता हुआ देखेंगे, लेकिन हम पसंद भी कहाँ करते कि हंसता हुआ देखे किसी को। यहाँ तो हमारे नबी अलैहिस्सलाम क्या फरमाया कि किसी को हंसता हुआ देखो तो क्या कर? उसको मुबारकबाद दो उसके हंसी पर, और अगली दुआ दे दो उसको कि अल्लाह तुझे हमेशा हंसता रखे, हमेशा तुझे खुदा खुशहाल रखे। सलाम जो हम करते हैं अस्सलाम वालेकुम, तो सलामती की दुआ है वो, अल्लाह तुमको सलामत रखे, सलाम अलैकुम व रहमतुल्लाह, और अल्लाह की रहमत तुम पर हो, व बरकातहू, और अल्लाह की बरकतें तुम पर हो। तो कितना समाज से जोड़ा है इस्लाम ने, समाज से कितना जोड़ा है, और सही तरीके से जोड़ा है, और इस तरह जोड़ा है कि किसी पर आदमी बोझ नहीं बनेगा। दुनिया में जितने समाज हैं एक दूसरों पर बोझ है, रस्म और रिवाज है, बस बोझ है। शादी हुई तो इस पर सारी कौम बोझ बनेगी, किसी के घर में शादी है तो पूरी कौम उस पर बोझ बनेगी कि सबके लिए खाना पकाने का, फिर पकाने का ऐसा जैसा वो चाहते हैं, जैसी कैपेसिटी इसके ऐसा नहीं, कि समाज ये चाहती है कि कोई हॉल किराए पर रखे बड़ा, इसका 50,000 लाख रुपए का किराया हो, फिर समाज ये चाहती है कि 3-4 किस्म के सालन हो, रोटी हो, चावल हो, बिरयानी हो, मिठाई हो, तो ये सारा बोझ किस पर है, किस पर है बोझ? एक आदमी पर बोझ है तो समाज लोड बनी हुई सर। ऐसे समाज से हुजूर सल्लल्लाहु अलैहि वसल्लम मना किया कि तुम ऐसा समाज मत बनाओ जो गरीब को गरीब से गरीबतर कर दे, इससे मना किया। इस्लाम की तालीमात है, इस्लाम की जिस तालीमात में हमदर्दी और खैरखाही है, हाँ उसमें मुकल्लफ नहीं किया किसी को इस तरह की किसी चीज का, बल्कि समाज को मुकल्लफ किया कि खुशी के मौके पर जावे उस आदमी के पास जिसका निकाह हो रहा है, और उसको जाकर दुआएं देकर आवे, उसको क्या दे, दुआ दे। बारकल्लाहु लका व बारक अलैकुमा व जमा बैनकुमा बिल खैर, निकाह हुआ है हमारे भाई का तो उसको निकाह के बाद दुआ दें। दुआ बहुत बड़ी ताकत है, दुआ बहुत बड़ी ताकत है कि अल्लाह तुम्हें बरकत दे, अल्लाह तुझे भी बरकत दे, वबारक अलैकुमा, और अल्लाह तुम दोनों में भी बरकत दे, वो जमा बैनकुमा बिल खैर, और अल्लाह तुम्हारे जमा होने को खैर का जरिया बना दे। ये है इस्लाम की तालीम। इस्लाम ने समाज से दूर नहीं किया किसी को, समाज से करीब किया और समाज को बढ़ा दिया कोई फर्क के बगैर, मुतलक जो हुकूक बताए वो इस्लामी निस्बत पर हक बताए, बिरादरी की निस्बत पर हक नहीं। हमारे यहां दुनिया में तो लोग बटे हुए हैं कि मुसलमान होकर भी चंद बिरादरियों में बटे, और हक समझा तो बिरादरी का समझा कि भाई जनाजा होगा तो पठान पठान के जनाजे में जावे, सैयद सैयद के जनाजे में जाए, यही होता है। अरे बोलो ना भाई, यही होता है, अमूमन यही होता है। और यहाँ क्या है, मुसलमान का मुसलमान पर हक है कि वो मुसलमान चाहे आज मुसलमान हुआ है, आज मुसलमान हुआ है, हदीसों में हक बताया कि वो मिले तो उसको सलाम करें, पहला हक। कोई भी मुसलमान कहीं किसी जगह मुलाकात हो उससे तो उसको सलाम करे, अस्सलाम वालेकुम। वो बीमार हो जाए तो उसकी इयादत करें, उसकी तीमारदारी करें। अगर उसका इंतकाल हो जाए तो उसके जनाजे के पीछे जावे, ये हक बताया। वो खाने पर बुलावे तो उसकी दावत कबूल करें, ये हक बताया। पहले ऐसा था जाहिलियत में कि लोग गरीबों की दावत में नहीं जाते थे। जाहिलियत में कोई गरीब आदमी किसी मालदार को बुलाता तो देता नहीं था, उसका क्या मिलेगा। हुजूर अलैहिस्सलाम ने मुतलक हक बता दिया हर मुसलमान का मुसलमान पर। और हुजूर अलैहिस्सलाम ने खुद इसका एहतिमाम किया कि बाज़ मर्तबा कोई फकीर आदमी आता हुजूर के पास और हुजूर की दावत करता, हुजूर उसके घर जाते, वो बिल्कुल मामूली किस्म का खाना खिलाता, आप खुशी खुशी उसका खाना खाते थे और ऐब नहीं निकालते थे उस कि तुमने दावत की और ऐसा दाल चावल पकाए, चट्टी रोटी खिलाते हो हमको, ये तो हम घर में भी खा सकते थे ऐसा, बल्कि खुशी खुशी उसका खाना खाया और उसको दुआ दी कि अल्लाह तुमको खिलावे तुमने हमको खिलाया है, तुम अल्लाह तुम्हें पिलावे तुमने हमको पिलाया है। तो ये हमारा दीन है जो बिल्कुल सिंपल है, आसान है, जो बिल्कुल आसान है। आज उसको छोड़कर दुनिया परेशान है, समाज समाज पर बोझ बना हुआ है, हर फर्द एक फर्द पर और वो एक फर्द पूरे समाज पर, क्योंकि इस्लाम का मुबारक तरीका अंदर से निकला है। इस्लाम में रहबानियत नहीं है, अलग थलग रहना नहीं है। ये देखें हम जो कल्चर है, जो कल्चर अभी इख्तियार किया जा रहा है वो ये अलग थलग होने का कल्चर है जो मैंने अभी जिक्र किया आपको, कि आदमी अपने खानदान के साथ रह रहा है, ठीक है भाई, तंगी की वजह से आदमी मकान बड़ा करे हरज नहीं है, तंगी की वजह से आदमी मकान बड़ा कर ले, दो कमरे बढ़ा दे, उसमें हरज नहीं। लेकिन जिस सोच और जिस नजरिए के साथ आदमी मोहल्ला छोड़ के जाता है वो नजरिया सही नहीं है, वो नजरिया, वो अपने आप को सुकड़ रहा है और होते 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 फिर दो मियां बीवी रह जाते हैं, सबसे आखिर में कितने रह जाते हैं, बस दो, वो दो अकेले रह जाते हैं। बच्चे होते तो बच्चे उनके साथ होते हैं, वो दो ये दो, और फिर बच्चों की भी शादियां हो गए फिर ये अकेले दो, फिर बच्चों की, क्योंकि वो उसी नजरिए पर आए थे यहां, वो नजरिया बच्चों ने लिया है तो अब उन बच्चों ने उन माँ बाप को भी अलग कर दिया, अब फिर वो दोबारा दो रह गए। ये इस्लामी नजरिया नहीं है। इस्लाम ने तो एक वसत वाली जिंदगी बताई है जिसमें रिश्तेदारों से सिला रहमी का हुक्म दिया, माँ बाप की खिदमत करने को सवाब और अजर की चीज बताया कि जो बूढ़े माँ बाप की खिदमत करे उसके लिए बड़ा अजर है, और इतना बड़ा अल्लाह ताला ने वादा उनसे उनके साथ मुंसलिक कर दिया कि माँ बाप को जन्नत और जन्नत का दरवाजा बताया, माँ बाप को एक को जन्नत बताया और एक को बाप को जन्नत का दरवाजा बताया और माँ के कदमों के नीचे जन्नत बताई ताकि रगबत के साथ उनकी खिदमत करें, लालच से खिदमत ना करें कि चलो खिदमत करेंगे तो कुछ पैसा ज्यादा मिल जाएगा या अपनी प्रॉपर्टी मेरे नाम कर देंगे वो, बल्कि अल्लाह ने कहा कि ये प्रॉपर्टी क्या चीज है, दुनिया के 5-10 एकड़ जमीन और एक मकान या दो मकान, दो फ्लैट, दो दुकानें क्या चीज है, इस माँ के कदमों के नीचे जन्नत है और ये बाप जन्नत का दरवाजा है, चाहे वो कल्लाश है वो फकीर है वही तेरी जन्नत का दरवाजा है, उसके पास एक रुपया नहीं मीरास में मिलने वाला लेकिन ये जन्नत का दरवाजा है। इन फजाइल की बुनियाद पर उठाया और खिदमत करने को कहा कि माँ बाप की खिदमत करें, पड़ोसियों के साथ सलूक करें, रिश्तेदारों के साथ सिला रहमी करें और समाज को वसत दें। ये उसूल है कौमों के परवान चढ़ने का और मवद्दतें मोहब्बतें पैदा होने का ये उसूल है, लेकिन वो उसूल तर्क है भी और इतना छूटा कि अब माँ बाप भी माँ बाप नहीं रहे। माँ बाप यानी जाहिलियत की इंतहा हो गई, जाहिलियत की इंतहा हो गई कि लोग अपने माँ बाप को रखने को या माँ बाप के साथ रहने को राजी नहीं, जाहिलियत की इंतहा हो गई। इससे इससे ज्यादा जाहिलियत जमानों ने देखी नहीं होगी कभी। इसके इसके मुकाबले में इस्लाम की एक मुबारक तालीम है जिसमें सगे माँ बाप तो है, मोहल्ले में कोई बूढ़ा मुसलमान है तो उसकी भी इज्जत इकराम और खिदमत करने का हुक्म दिया है कि भाई तुम्हारे इर्द गिर्द कोई बूढ़ा मुसलमान है तो उसकी इज्जत करें, उसकी खिदमत करें। बल्कि यहां तक तालीम दी कि अगर तुम्हारे पड़ोस में कोई मुसलमान नहीं, कोई गैर मुस्लिम भी है तो उसके साथ भी सुलूक करने का हुक्म दिया कि उसको फायदा पहुंचाओ। और हदीस पाक में हुजूर अलैहिस्सलाम ने फरमाया खैरुन नास मन यनफउन नास, कि तुम में अच्छा आदमी वो है जो लोगों को फायदा पहुंचावे, भला आदमी वो है कि जो लोगों को फायदा पहुंचावे। और घरेलू एतबार से अच्छा आदमी उसे कहा, हुजूर अलैहिस्सलाम ने फरमाया खियारुकुम खियारुकुम लि अहलिही वा अना खैरुन लि अहली, कि तुम में सबसे अच्छा आदमी वो है जो अपनी घरवालियों के लिए अच्छा हो, अपनी बीवियों के लिए अच्छा हो, और मैं तुम सब में अपनी बीवियों के लिए सबसे अच्छा हूं। हुजूर अलैहिस्सलाम ने फरमाया कि अपनी बीवियों के साथ सुलूक करें, उन पर जुल्म न करें, उनका हक अदा करें, कि इसको अच्छा आदमी करार दिया। और फिर लोगों के साथ अच्छा सुलूक करने वाला, लोगों के साथ भलाई करने वाला, ये इस्लाम है। इसमें वसत है, इस इस्लाम में वसत है, इसकी तालीमात में वसत है। उसके मुकाबले की जो जिंदगी है वो ख्वाहिशात की जिंदगी है। इसके मुकाबले में जो जिंदगी वो ख्वाहिशात की है कि मैं खाऊं, मैं पीऊं, मैं अच्छे कपड़े पहनूं और मैं अच्छा दिखूं, मेरी वाह वाह हो लोगों में, ये चाहत है इंसान की। इन चाहतों को कुर्बान करने को कहा कि इन चाहतों को आदमी कुर्बान करें, अपना पेट काटकर किसी को खिलाना ये फजीलत की चीज है। किसी का लेकर खा जाना, कि किसी का दबाकर खा जाना, किसी का लूट कर खा लेना, बल्कि हमें तो ये कहा कि भाई अच्छा मुसलमान वो नहीं है जो खुद पेट भर के सो जावे और उसका पड़ोसी भूखा सोए, हलाल पैसों से, हराम के पैसों से नहीं, अपनी हलाल रोजी से पेट भर के सो जावे और उसका पड़ोसी भूखा सोया हो, ये अच्छा मुसलमान नहीं है, पक्का मुसलमान नहीं है कि पड़ोसी भूखा है। हमदर्दी सिखाई है, खैरखाही सिखाई है, पड़ोसियों के साथ, रिश्तेदारों के साथ, माँ बाप के साथ, कि सबके साथ आदमी सलूक करें। इन सब का ताल्लुक अंदर के ईमान से है। जितना ईमान अंदर होगा उतनी आदमी में हमदर्दी खैरखाही होगी, और जितनी ईमान की कमी होगी उतनी हमदर्दी और खैरखाही की कमी होगी। इन सारी चीजों का ताल्लुक, उसका पावर जो है अंदर के ईमान से है। ईमान अच्छा होगा तो आदमी की सोच अच्छी होगी, अच्छी सोच के जरिए से आदमी अच्छे अच्छे काम करे, क्योंकि अच्छा ही सोचेगा वो। ईमान के फसाद की वजह से सोच में खराबी आई है, ईमान के फसाद की वजह से सोच खराब हुई, और सोच खराब हुई तो आदमी अपनी सोच के पीछे पीछे जाता है। इसलिए आदमी ऐसी जगह जाकर ठहरता है जो उसकी मंजिल नहीं होती है और खुद भी परेशान होता है। हुजूर अलैहिस्सलाम ने एक मुबारक जिंदगी बताई है जिसको इस्लाम कहते हैं, और वो अल्लाह का पसंदीदा तरीका है। इन्नद्दीन इंदल्लाहिल इस्लाम, के काबिल कबूल दीन अल्लाह के वहां वो इस्लाम है। वो हुजूर अलैहिस्सलाम का बताया हुआ एक मुबारक तरीका है। जब ईमान अंदर आएगा तो इस्लाम बाहर आएगा। ईमान का ताल्लुक दिल से है, इस्लाम का ताल्लुक जाहिर से है। इसलिए सबसे पहले तबलीग में सबको निकाल कर ये मेहनत करवाते हैं कि आदमी अपना ईमान बनावे, ईमानी पावर अंदर पैदा करे, ईमानी ताकत अंदर पैदा करे। जैसे हिम्मत होती है, हिम्मत हिम्मत कहाँ होती है?
अंदर।
बोलो ना भाई, सर पे आदमी रखता है हिम्मत या जेब में लाता है? ईमान का हिम्मत कहाँ होती है? अंदर होती है। ऐसे ईमान भी अंदर होता है, उसकी जगह अंदर है ईमान। जितनी आदमी में हिम्मत होती है इतना काम करता है, हिम्मत कमजोर होती है तो आसान काम भी नहीं कर पाता। ऐसे ईमान जब मजबूत होगा तो अल्लाह का हर हुक्म पूरा करना आसान हो जाएगा, नमाज आसान होगी पांचों वक्त की, رمضان میں روزہ رکھنا آسان ہوگا، بلکہ اس سے اوپر ان چیزوں میں رغبت ہو جائے گی. ایک تو ہے کام کرنا کہ بھائی میرے لیے آسان ہے، کوئی پرابلم نہیں، کر لوں گا، ایک تو یہ ہے، اور ایک یہ ہے کہ اس کام کے آدمی کو رغبت ہوتی. ایک تو آدمی کے لیے کوئی کام کرنا آسان ہے، ایک کام ہے آدمی کے ذمے، وہ کام اس کے لیے آسان ہے، کر دیں گے، کوئی حرج نہیں. اور یہ کہ اس کام کو کرنے کی آدمی کو رغبت ہو رہی ہے، آسان تو ہے نہیں اور اس سے اوپر شوق ہو رہا ہے، تو پھر آدمی رمضان سے دو تین مہینے پہلے سے رمضان کا انتظار کرے گا، رغبت ہے. حضور علیہ الصلوۃ والسلام رجب کا چاند دیکھتے تھے، رجب کا چاند، چاند دیکھنے کا اہتمام فرماتے تھے حضور صلی اللہ علیہ وسلم، ہر مہینے کا چاند. پہلے چاند کو ہلال کہتے ہیں، تو جب رجب کا چاند دیکھتے حضور صلی اللہ علیہ وسلم تو اس دن سے دعا کرتے تھے، اللہم بارک لنا فی رجب و شعبان وبلغنا الى رمضان، یا اللہ ہمارے رجب میں اور شعبان میں برکت دے دے اور ہم کو رمضان تک پہنچا دے. تمنا کرتے تھے اس کی، کیوں رمضان تک پہنچا دے؟ رمضان میں حلوے کھانے کے تھے، رمضان میں روزے رکھنے کے تھے، اور ان کے زمانے کے روزے کہ وہاں کوئی سحری افطاری کو ایسی ہماری طرح نہیں ہوتی تھی، وہاں تو کھجور پر سحری ہوتی تھی، کھجور پر افطاری ہوتی تھی، کھجور دودھ عموماً زیادہ تر یہی ہوتا تھا یا گوشت، باقی کوئی بھجیے پکوڑے اور کباب اور بارہ ہانڈی ایسا ویسا تھوڑا وہاں ہوتا تھا، وہ تو سب اسی پر کھجوروں پر سحری ہو رہی، کھجوروں پر افطاری ہو رہی ہے، اور روزے میں مزے آ رہے ہیں، روزوں میں مزے آ رہے ہیں. اس لیے روزہ جتنا مشقت والا ہوتا ہے اتنا مزہ زیادہ ہوتا ہے. مشقت جب پیاس برابر لگتی ہے نا تو شام کو افطار میں جو مزہ آتا ہے، شام کو بڑا مزہ آتا ہے کہ دن بھر آدمی نے مشقت اٹھائی ہے، اور روزے کی خاص لذت ہوتی ہے، روزے کا ایک خاص ٹیسٹ ہوتا ہے. لیکن وہ ٹیسٹ ان لوگوں کو محسوس ہوتا ہے جو گناہوں سے بچتے ہیں. جیسے تمباکو کھانے والے ہوتے ہیں تمباکو، تو ان کو بہت سارے ٹیسٹوں کا پتہ ہی نہیں چلتا، ان کا تو ایک ہی ٹیسٹ معروف ہو گیا، دن بھر 24 گھنٹے وہ کھاتے ہیں، تو ان کو دوسری بازے بہت ساری لذیذ چیزیں زیادہ ان کو پسند نہیں آتی، ان کو اس کے مقابلے میں پوریا دے دو راضی ہو جاتے. ہاں آپ اندازہ کریو کہ بہت سارے تمباکو کھانے والے جو ہیں، کیونکہ وہ ایک ٹیسٹ کے اتنے عادی ہیں، اتنے عادی ہیں کہ ان کو بہت ساری اور ٹیسٹی چیزوں میں اتنی رغبت نہیں ہوتی جتنی تمباکو میں ہو. ایسے جو گناہوں کے عادی ہو جاتے ہیں، گناہوں کے، تو ان کو نیکیوں کا ٹیسٹ محسوس ہی نہیں ہوتا جب تک کہ وہ گناہوں کو چھوڑتے نہیں ہیں. نماز کا مزہ، نماز میں کھڑے ہو کر اللہ کے سامنے قرآن پڑھنے کا، سجدے میں اللہ کو یاد کرنے کا مزہ، دعا میں اللہ سے لو لگانے کا مزہ، رمضان کے روزوں کا مزہ، زکوٰۃ دے کر کسی غریب کی حاجت پوری کرنے کا مزہ، اور حج میں بالکل دیوانہ بن کر سارے کپڑے اتار کر دو چادریں پہن کر اللہ کے گھر کا طواف کرنے کا جو مزہ ہے، اور صفا اور مروہ کے درمیان سعی کرنے کا جو مزہ ہے، اور مینا اور عرفات اور مزدلفہ میں بالکل میدان میں آسمان کی چھت کے نیچے کھڑے رہ کر اللہ کے سامنے آہوزاری کرنے کا جو مزہ ہے، اور رات کے آخری پہر میں کھڑے ہو کر اللہ کے سامنے کھڑے ہو کر لمبی قرات کے ساتھ نماز پڑھنے کا جو مزہ ہے، وہ گنہگاروں کو نصیب نہیں ہوتا گناہوں کے ساتھ. جب آدمی گناہوں سے توبہ کرتا ہے تو پھر اس میں مزہ آتا ہے. اس لیے بہت سارے فضائل صدقات میں حضرت شیخ نے بہت سارے پرانے لوگوں کے قصے لکھے ہیں، اس میں بادشاہوں کے قصے بھی ہیں اور بڑے بڑے رئیسوں کے قصے ہیں اور دو چار ڈاکوؤں کے قصے ہیں کہ ڈاکہ کر ڈالتے تھے اور لوگوں کے پیسے لوٹتے تھے، پھر جب توبہ نصیب ہوئی پھر کیا ہوا، فضل ابن عیاض بن گئے ہو، اور وہ شرابی مالک بن دینار بن گیا جو شراب کے مزے میں مست رہنے والا آدمی تھا، 15 شعبان کی رات میں شراب پی تھی، کیسے شرابی ہوگا وہ آج؟ لیکن جب گناہوں سے توبہ کی اور پھر اللہ کی عبادت کا جو مزہ آیا تو مالک بن دینار بن گئے ہو. کون بن گئے؟ مالک بن دینار. پھر وہ باندھی کا قصہ ہے، وہ باندھی جا رہی تھی حشم ختم کے ساتھ، تو اس کو جو اس پر ایسا جادو کیا کہ پوری بدل گئی ہو، تو کوئی جادو تھوڑا کیا تھا، वो जो मजा उनके दिल में था ना, उस मजे को मजे से बोला तो वो मजा उसमें भी उतार दिया, उस मजे को मजे से बोला तो मजा उसमें उतार दिया और उसका पूरा रंग बदल दिया। जब आदमी को खुद मजा लिया हुआ था तो वो दूसरे को इस मजे से कहता है कि सामने वाले को भी मजा आ जाता है और उसका रंग बदल जाता है। तो ये जो चीजें हैं, इसकी जो लज्जत है, वो जितना ईमान अंदर पावरफुल होगा फिर नमाजों में मजा आएगा, फिर आदमी जमात नहीं छोड़ेगा, सब कुछ छोड़ जाए, जमात नहीं छूटेगी उस। हाँ, नमाज बा जमात आदमी अदा करेगा और शौक से अल्लाह के घर में जाएगा, खुशी से जाएगा कि मेरे अल्लाह का बुलावा है, मेरे अल्लाह का बुलावा। बड़ा से बड़ा आदमी भी, क्योंकि उसके सामने कोई बड़ा नहीं है, वो सबसे बड़ा है। इसलिए अजान के कलिमात में वही कहा जाता, अल्लाह अकबर अल्लाह अकबर, अल्लाह सबसे बड़ा है, अल्लाह सबसे बड़ा है। अशहदु अन ला इलाहा इल्लल्लाह, अशहदु अन ला इलाहा इल्लल्लाह, मैं गवाही देता हूं कि अल्लाह के सिवा कोई माबूद नहीं। अजान के कलिमात है। जब अंदर ईमान का पावर आएगा तो फिर नमाज में मजा आएगा, उसका कलाम पढ़ने में मजा। अभी हम सोचे जरा कि हम साल भर में कितना कुरान पढ़ते हैं, साल भर में कितना कुरान पढ़ते हैं, और साल भर में कितने पेपर पढ़ते हैं, साल भर में कितने पेपर पढ़ते हैं। हालांकि हमारी जरूरत नहीं है, आदमी साल भर पेपर ना पढ़े तो उसको कोई मसला होगा, कोई प्रॉब्लम होगा उसको, कोई मसला नहीं, शांति रहेगी उतनी, टेंशन कम रहेगा, टेंशन कम रहेगा, दिमाग उसका फ्रेश रहेगा। और कुरान पढ़े आदमी, कुरान जिसके एक एक हरफ पर अजर है, एक एक हरफ के पढ़ने पर अजर है, सवाब है, बदला है, और किताबें हिदायत है, कसरत तिलावत से भी हिदायत मिलती है। किताबें हिदायत तो वही है, जालिकल किताब बोला रही बफी हुदल्लिल मुत्तकीन, कुरान की तिलावत भी हिदायत का जरिया है कि जितना आदमी उसको कसरत से पढ़ेगा, सही सही पढ़ेगा उसको, तो उतनी हिदायत मिलती जाएगी। हज़रत मौलाना इलियास साहब रहमतुल्लाह अलैह के मल्फूजात में किसी ने सुनाया कि वो फरमाते थे जब आदमी कुरान की तिलावत करे तो कुरान खोल कर नियत करें कि अल्लाह मेरी मुकद्दर की हिदायत इसमें है, तो मुझे मेरी हिदायत दे दें, और फिर तिलावत करें। तो कुरान हिदायत की किताब है, हिदायत देगी वो। हिदायत कहते हैं सीधे रास्ते को, सीधा रास्ता बताएगी, कुरान सीधा रास्ता बताता है। फिर कुरान पढ़ने में मजा है, फिर आदमी सारे पेपरों की लज्जत छोड़ देगा, गानों की, म्यूजिक की सारी लज्जत छोड़ तरफ हो जाएगी। कुरान में ऐसी लज्जत है कि जिनको इसकी लज्जत महसूस हुई वो रात रात भर नमाज में कुरान पढ़ते थे, रात रात भर नमाज में कुरान पढ़ रहे हैं, थकते नहीं हो। किताब हिदायत ये है, इसलिए अंदर ही अंदर का पावर असल बनाने की जरूरत है, ईमानी पावर। जितना वो आगे बढ़ेगा उतनी सारी चीजों में तरक्की होगी, नमाज आसान हो जाएगी, पांचों वक्त की नमाज, फिर बाजमात तकबीर उला के साथ पढ़ने का एहतमाम होगा, किसी सूरत में नमाज नहीं छूटेगी। बल्कि मैंने जैसे अर्ज किया कि उसमें रगबत पैदा हो जाएगी, और जब रगबत पैदा होगी तो आदमी अजान का इंतजार नहीं करेगा। जिनको खेलकूद में रगबत होती है ना, वो वक्त से आधा घंटा पहले पहुंच जाते हैं कि उनको रगबत है, शौक है उनका, तो सबसे पहले हाजिर हो जाते हैं। जिनको खाने पीने में रगबत है तो वो 40-50-60 किलोमीटर दूर जाकर चाय पीते हैं, 60-70 किलोमीटर दूर जाके खाना खाते हैं, उसकी रगबत है। एक घंटा डेढ़ घंटा जाने का लगता है, 200-250-300 रुपए का डीजल जाता है, और फिर वहां यहां घर में पूरा खानदान खा ले रहे उतने पैसों में अकेला खाता है। खाने पीने का रगबत है तो इतना खर्चा करता है, वक्त भी खराब करता है। वो कभी नहीं कहता मेरे पास वक्त नहीं है। जब नमाज में रगबत पैदा होगी तो फिर मुसलमान ये नहीं कहेगा मेरे पास वक्त नहीं है। अजान से पहले आदमी मस्जिद में होगा, अजान से पहले। ऐसे नमूने दुनिया में हुए और आज के जमाने में भी ऐसे लोग हैं कि जिन्होंने मस्जिद के बाहर अजान नहीं सुनी कभी, पांचों नमाज की अजान मस्जिद में जाकर सुनी। वो एक ताबेई के बारे में आता है कि 40 साल हो गए मैंने किसी नमाजी की पेश नहीं देखी है, यानी मस्जिद में ही नहीं गए क्या? पहली सफ में नमाज पढ़ी कि किसी नमाजी की पीठ नहीं देखी, पहली सफ में सारी नमाजें हुई। फिर भी इसकी रगबत पैदा होगी, इसलिए असल जो बुनियाद है वो ईमान है, ईमानी पावर है जो दिल की गहराइयों में उतरता है, फिर इबादतों में रगबत होती है, फिर लोगों के साथ सुलूक करने का दायर, दिल में रहम पैदा होता है, तरहम ईमान की वजह से पैदा होता है, और आदमी की तबीयत आमाल खैर की तरफ चलती है, फिर तबीयत अपने अंदर ब्रेक लगाएगी, ब्रेक आदमी के अंदर है। अभी आदमी लोग कहते हैं यार क्या करें, गुनाह से बचा ही नहीं जाता है, बहुत कोशिश करते नमाज पढ़ने की लेकिन नहीं वक्त निकलता, सुबह बहुत कोशिश करते उठा नहीं जाता है। वो पावर तो अंदर ही है, वो बाहर थोड़ा है, अलार्म थोड़ी उठाती है, बहुत सारे अलार्म रखे सोते हैं, 10 मरतबा बज के बंद कर दी, फिर आदमी उठता है अंदर के पावर से, अंदर के पावर्स। और पुलिस थोड़ी गुनाहों से बचाती है, अगर पुलिस बचाती तो आज दुनिया में कोई क्राइम नहीं होता, कोई मोहल्ला ऐसा बाकी नहीं होगा जिसमें कोई पुलिस थाना ना हो। गुनाहों से बचाने की ताकत आदमी के अंदर है, और नेक काम करने की कुव्वत आदमी के अंदर है, लेकिन वो कुव्वत को पानी नहीं मिला है तो बिल्कुल कमजोर पड़ी है, मुर्दा हो चुकी है कुव्वत गुनाह से बचने की। तो इसलिए ना दुआओं में कि अल्लाह गुनाहों से बचने की ताकत और नेक काम करने की कुव्वत अता फरमा, दुआओं में कि अल्लाह गुनाहों से बचने की ताकत और नेक काम करने की कुव्वत अता फरमा, और अल्लाह से मदद मांगी हर फर्ज नमाज के बाद जो दुआ पढ़नी है, अल्लाहुम्मा इन्नी अला ज़िक्रिका व शुक्रिका व हुस्न इबादतिक, या अल्लाह मेरी मदद फरमा, आइन्नी अला ज़िक्रिका तेरे जिक्र पर, तेरे शुक्र पर और हुस्न इबादत पर, या अल्लाह तू मेरी मदद फरमा। कि वो मदद जब आएगी तो अंदर आएगी, उस मदद से आदमी इबादत करेगा, उस मदद से आदमी कुरान की तिलावत करेगा, जिसको तौफीक कहते हैं, जिसको क्या कहते हैं बोलो ना भाई, तौफीक, जो अल्लाह की तरफ से मिलती है। तो फिर आदमी कुरान पढ़ता है, अल्लाह का जिक्र करता है, दीन की बात करता है, दीन पर अमल करता है, गुनाहों से बचता है, माँ बाप की खिदमत करता है, रिश्तेदारों से सिला रहमी करता है, एक दूसरों को खैर और भलाई की बात बताता है, तौफीक शामिल हाल हो गई है। और जब तौफीक खत्म हो जाती है तो फिर आदमी कुछ नहीं कर पाता। ये मुबारक मेहनत तबलीग का ये काम वो तौफीक लेने के लिए है, कि वो तौफीक हासिल हो जावे, कि अल्लाह के रास्ते में आदमी जावे, 4 महीने अपने घर बार को, अपने कारोबार को, इन सब को छोड़ दें और अल्लाह के रास्ते में नहीं, यकसु होकर निकले और इन चीजों का तालिब बनकर निकले, वहां जाकर अपनी जरूरतों के पूरा करने का तालिब ना हो। ठीक है, वक्त पर जरूरतें पूरी होगी, लेकिन जमात में निकल कर भी उसका हदफ, उसकी नीयत ये नहीं है बल्कि दूसरा कोई हदफ है, दोस्त जा रहा है इसलिए दोस्ती के साथ दोस्ती करने के लिए आदमी जा रहा है, वो अल्लाह से दोस्ती करने थोड़ा गया है। एक दोस्त जा रहा था, वो दोस्ती करने दोस्त के साथ चला गया है, बल्कि अच्छी नीयत बनाकर अल्लाह से तौफीक मांगने के लिए और दीन पर चलने की मशक करने की नीयत से आदमी जमात में निकले, अपने घर बार कारोबार को अपने इख्तियार से, अपनी खुशी से तर्क करे, अपनी खुशी से इनको छोड़े एक काम के। जैसे कोई आदमी फॉरेन कमाने के लिए जाता है तो अपने इख्तियार से, अपनी खुशी से भी बच्चों को छोड़ता है, उनको क्या कर जाता है, घबराइयो मत, हिम्मत से तुम रहियो, मेरी फिक्र मत करना, तुम अभी 2 साल तक तो आने का चांस नहीं मिलेगा लेकिन 2 साल के बाद मैं जरूर आऊंगा। अरे कहकर जाता नहीं जाता, अभी तो नया नया हूं मैं, जाऊंगा तो वहां 2 साल तक तो आने का मौका मिलेगा लेकिन 2 साल के बाद मैं जरूर आऊंगा, उसमें लेट नहीं करूंगा। और पूरे शरवे सदर के साथ निकलता है, अपने घर वालों को मुतमईन करके जाता है। ऐसे आदमी अपना ईमान बनाने के लिए, अपना अमल ठीक करने के लिए, अल्लाह से ताल्लुक पैदा करने के लिए और अपनी आखिरत बनाने के लिए पूरे शरवे सदर के साथ निकले, जबरदस्ती का सौदा ना हो। یا دوست کے ساتھ دوستی کرنے کے لیے نہیں جا رہا ہے، شرح صدر کے ساتھ جا رہا ہے کہ میں ایمان بنانے کے لیے جا رہا ہوں، ایمانی پاور حاصل کرنے کے لیے جا رہا ہوں، میں عبادت کی قوت پیدا کرنے کے لیے جا رہا ہوں، اللہ سے تعلق پیدا کرنے کے لیے جا رہا ہوں، اپنی آخرت بنانے کے لیے جا رہا ہوں، اور دین کی اس عظیم محنت کو سیکھنے کے لیے جا رہا ہوں۔ جب اس نیت کے ساتھ آدمی چلے گا اور 4 مہینے ایک مرتبہ لگا لے گا تو انشاءاللہ اللہ کی ذات سے امید ہے اللہ اس کو ایمانی پاور دے دے گا، عبادت کی لذت دے گا، اللہ مخلوق خدا کی ہمدردی دے گا، اپنا ذاتی تعلق عطا کرے گا، آخرت کی فکر مل جائے گی، یہ بنیادی چیزیں نصیب ہو جائے گی آپ۔ اس لیے آپ حضرات سے ہماری گزارش ہے کہ سب طے کرو انشاءاللہ کہ 4-4 مہینے لگائیں گے، بلکہ اس میں تو زیادہ تر 4 مہینے لگے ہوئے نظر آ رہے ہیں، کسی کس کے لگے ہوئے 4 مہینے برابر کرو نا شاید، تو بیرون کی تشکیل کریں بھائی۔ اچھا اس میں سے سالانہ چلہ کس کا لگتا ہے؟ ہر سال ایک چلہ، ان کی تعداد بہت کم ہے، 4 مہینے لگے ہوئے ہیں اور ان میں سے سالانہ چلہ بھی نہیں لگ رہا۔ دیکھو یہ محنت ایسی ہے کہ سمجھنے کے بعد آدمی اس کو چھوڑ نہیں سکتا، لیکن اگر نہیں سمجھا ہے تو پھر کسی بھی قیمت پر چھوڑ دے گا۔ حضرت مولانا ابراہیم صاحب دامت برکاتہ ہم کو سب جانتے ہیں، ایک مرتبہ فرمانے لگے کہ بھائی لوگ کہتے ہیں کہ فلاں آدمی کام میں لگا تھا پھر وہ بیٹھ گیا، اس نے چھوڑ دیا، تو مولانا فرماتے تھے کہ بھائی وہ سمجھ کر نہ لگا تھا نہ سمجھ کر چھوڑا ہے اس نے، وہ نہ سمجھ کے لگا تھا اور نہ سمجھ کے چھوڑا ہے۔ پھر مثال دی کہ ایک چھوٹا سا بچہ اپنے گھر میں سے 100 روپے کا نوٹ لے کر نکلا، کھیلتا کھیلتا باہر گیا، گھر کے باہر کھیل رہا تھا اسی نوٹ سے، اور اس کی نظر پڑ گئی ایک پتھر پر، خوبصورت پتھر پڑا تھا گھر کے باہر، تو وہ نوٹ وہاں رکھ کے پتھر سے کھیلنے لگا، پھر تھوڑی دیر ہوئی کہ نوٹ رکھ کے پتھر لے کے گھر میں آ گیا، نوٹ وہاں چھوڑ دیا اور پتھر لے کے گھر میں آ گیا۔ تو مانا کہ اس بچے نے نوٹ کو سمجھ کے پکڑا تھا نہ سمجھ کے چھوڑا ہے، وہ تو کھیلتے کھیلتے گیا تھا، کھیلتے کھیلتے پتھر لے کے آ گیا، تو وہ نوٹ اس نے نہ سمجھ کے پکڑی تھی نہ سمجھ کے چھوڑی ہے۔ اس لیے آپ حضرات سے تو ہماری گزارش ہے، بلکہ اور بھی جو باقی ہیں ان میں شاید چلہ تو سب کا ہی لگا ہوا ہے، اچھا جن کے 4 مہینے نہیں لگے ہیں چلہ لگا ہے وہ ہاتھ اوپر کرو، 4 مہینے نہیں لگے اور چلہ لگا ہے، اچھا جن کے 4 مہینے بھی نہیں لگے چلہ بھی نہیں لگا 3 دن لگے ہیں، اب شاید کوئی بچا نہیں ہے، یعنی سب وقت لگے ہوئے ہیں، اور سمجھدار لوگ ہیں آپ اپنی اپنی دنیا کے اعتبار سے، یا تو ایجوکیشن کی لائن سے آپ حضرات نے سمجھ بوجھ لی اور آگے بڑھے ہیں، یا تجارت اور دیگر دنیاوی شعبوں کے اعتبار سے آپ لوگ آگے بڑھ کر اپنے قوم میں، اپنے سماج میں، اپنے محلے میں، اپنے خاندان میں سمجھدار لوگ شمار ہوتے ہیں، ان میں سے اکثر وہ ہوں گے خاندان میں، محلے میں لوگ آپ سے اپنی دنیا کے کاموں سے متعلق مشورہ کرتے ہوں۔ سب سے بڑی چیز ہماری آخرت ہے، سب سے بڑی چیز آخرت ہے، اس سمجھ بوجھ کا بھی اللہ سوال کرے گا ہم سے، جس کو جو نعمت ملی ہے اس نعمت کا اللہ کے وہاں سوال ہوگا کہ اتنا مبارک کام اللہ نے ہم کو دیا ہو اور اتنا بہترین کام ہو، اس کے ذریعے سے ہماری دنیا بھی بنے، آخرت بھی بنے، دنیا میں برکتوں کے دروازے کھلیں اور ہم لوگوں کے لیے خیر کا ذریعہ بنے، خیر کا ذریعہ بنے، تو اس کو تو آدمی کو پوری قوت کے ساتھ، پورے اہتمام کے ساتھ کرنا چاہیے، کسی صورت میں اسے چھوڑنا نہیں چاہیے۔ ہاں انبیاء علیہ الصلوۃ والسلام کے پاس خالص یہی فکر تھی، خالص مقدر کی دنیا ضائع نہیں ہوگی۔ ہاں بہت سارے ابھی اس پچھلے 25-30 سالوں میں دنیا دار قسم کے بڑے لوگ، پڑھے لکھے لوگ بھی اور دنیاوی شہرت یافتہ شخصیتیں بھی بہت ساری ہیں کہ جو تبلیغ کے اس کام میں لگے اور لگ کر اس کے ہو کے رہ گئے اور اپنے سارے شہرت کے اسباب انہوں نے چھوڑ دیے، سارے شہرت کے اسباب چھوڑ دیے انہوں نے، اور اپنی دنیا کو انہوں نے دین کی محنت کے تابع کر دیا، تو ان کے مقدر میں تھی تو اللہ دے رہا ہے ان کو، ان کے مقدر میں جو تھی دنیا اللہ انہیں دے رہا۔ یہ جنید جمشید جو تھا، جنید جمشید ابھی 2-3 سال پہلے انتقال ہو گیا اس کا، تو اس کے مقدر میں شہرت بھی تھی دنیا بھی تھی،
दोनों थी, पहले गलत रास्ते से शोहरत हासिल की उसने,
फिर अल्लाह ने तौबा की तौफीक दी, तौबा की तौफीक दी, तौबा की। तो तौबा के बाद जबरदस्त हालात आए उसके ऊपर, जबरदस्त हालात आए। खुद अपना किस्सा सुनाता था और ऐसे हालात आए कि बिल्कुल चौपट हो गया, घर के खाने के पैसे नहीं रहे, ऐसे हालात हो गए। लेकिन अपने तौबा पर जमा रहा, शैतान नफ्स बहुत हावी हुआ और ऐसे मौके भी मिले कि तौबा तर्क कर दे, तौबा छोड़ दे, लेकिन अपने तौबा पर जम गया। उसकी बीवी का बड़ा हिस्सा रहा उसको जमाने में, जम गया वो तो मुकद्दर में उसकी जिंदगी तो इतनी थी लिखी हुई जितने सालों में गया, लेकिन दुनिया में मशहूर होना उसके जिम्मे था। तो अल्लाह ने बजाय उसके उसको मकबूल किया, लोगों के दरमियान लोगों के दिलों में मोहब्बत डाल दी, वो दीनदार बना ना तो उसको फॉलोवर ज्यादा हो गए, दीनदार बना तो उसके फॉलोअर ज्यादा हो, उसका इक्तिदा करने वाले बढ़ गए। और उसके मुकद्दर में माल था तो अल्लाह ने दोबारा दुनिया का दहाना खोला उस पर और ऐसे असबाब किए कि अब वो और उसकी नस्लों की नस्लें खाएगी, उसकी नस्लें खाएगी। तौबा करके दीनदार बन के गया, अपनी आखिरत बना के गया और अपने पीछे बहुत सौ की आखिरत बनने का जरिया बन गया। अल्लाह का मामला बंदे के अंदर से है कि अंदर कितना पक्का है। इसलिए आप हजरात से गुजारिश है इस काम को काम बनावे। इतना बड़ा इलाका है सरखेज का, कल असर के बाद कारगुजारी आ रही थी, वाकईतन ऐसा लग रहा था जैसे किसी बंजर इलाके में बैठे हैं। 5,000 मकान हैं और 10,000 बालिग मर्द हैं और वक्त लगाए 148 चार महीने वाले, 378 चिल्ले वाले हैं। पूरे इलाके से जमात के दिसंबर में गई, कोई जमात नहीं है। बड़े बड़े जो शहर के अक्सर इलाके हैं, ये जो जमातें ज़्यादातर ये देहातों की हैं, 10 जमातें उसमें से 6-7 जमातें देहातों की हैं चार महीने की। आप हजरात से गुजारिश है कि बहुत बड़ा इलाका है और कितना बाहर के मुसलमान आकर बसे। ये मैंने कहा ना कि हमने समाज को बहुत सुकड़ दिया है। सरखेज वाले क्या समझ रहे हैं कि यूपी वाले हैं, वो बिहार वाले हैं, वो बंगाल वाले हैं, वो सब हमारे हैं, वो हमारा कुंबा है हम सबका। अलखल्क अयालुल्लाह, मखलूक अल्लाह की अयाल हैं, वो कहीं वाले भी हैं, वो सैयद हो, पठान हो, मंसूरी हो, सब अपने हैं। यही तो एक मेहनत थी जो सबको अपनाती थी, अगर उसमें भी हम अलग कर देंगे तो फिर क्या बचेगा, आप क्या बचे आप, कि सब अल्लाह की मखलूक हैं, सबके साथ हमारा घुलना मिलना, उनके पास जाना, उनकी खैर खबर लेना। ये मस्जिद की जमात के रास्ते से जो मेहनत है ना, घर घर के हर फर्द की मुलाकात, इतना बड़ा अमला जहाँ पर माशाल्लाह पढ़े लिखों का है, दुनियावी एतबार से बासर लोगों का है, और वहाँ मेहनत की, और ये भी नहीं है कि मेहनत मारूफ नहीं है, भाई चलो ये भी होता है बाज़ मरतबा कि भाई अमला है लेकिन मेहनत मारूफ नहीं है, काम लोगों के दरमियान में मारूफ नहीं, लोग पहचानते नहीं इस काम को। कितने सारे इज्तिमात हो चुके, बल्कि सरखेज बसाए इज्तिमा पर, इज्तिमा की जमीन पर बसाए, तो जहां इज्तिमा हुआ था वहां आबादी हुई है। तो इसलिए आप हजरात से गुजारिश है कि हम देखो दुनिया ऐसी है कि जितना अंदर उतरेंगे कोई बाहर, ये दलदल है दलदल, दुनिया जो ना, दुनिया जो समंदर के किनारे खाड़ियों में दलदल होता है, जहां खाली वो भर्ती में पानी आता है फिर चला जाता है, तो वहां दलदल होता है, वो दलदल जो है बहुत खतरनाक होता है। अगर कोई आदमी अंदर उतर गया तो बाहर नहीं निकल सकता, बगैर किसी की मदद के वो निकल नहीं सकता, वो उतर जितना निकलने की कोशिश करेगा अंदर उतरता जाएगा, जितना हिलेगा ना उतना अंदर जाएगा वो दलदल में। ये दुनिया दलदल है, जितना अंदर जाएगा आदमी बाहर नहीं आ सकेगा। इसलिए अल्लाह ने चौकन्ना किया है, जिस अल्लाह ने इसको बनाया है वो अल्लाह ने कहा है उमल हयात दुनिया इल्ला मताउल गुरूर, कि दुनिया की जिंदगी धोखे का घर है, यहाँ धोखा ही धोखा है। ठीक है बकदरे कफाफ आदमी अपनी रोजी रोटी के लिए दुनिया में लगता है, इतना कारोबार कर ले जिससे आदमी का गुजारा हो जाए, घर वालों का गुजारा हो जाए, बाकी ज्यादा इसमें उतरना अकलमंदी की चीज नहीं है। हुजूर अलैहिस्सलाम ने उसको अकलमंदी करार दिया, ज्यादा इसकी शक्लों में अंदर जाना, اس کے مقابلے میں اللہ نے ہمیں ہمارے اس گئے گزرے دور میں ایک آسان کام دیا ہے دعوت کا، آسان کام کہ بڑا سے بڑا تاجر بھی اس کو آسانی سے کر سکتا ہے، ایسا ملازم جو روزانہ 12 گھنٹے ڈیوٹی کرتا ہے وہ بھی اس کو کر سکتا ہے، اور ایسا مزدور کہ جس کی مزدوری پر اس کے گھر کا گزارا ہے وہ بھی آسانی سے کر سکتا ہے، جوان بھی کر سکتا ہے، بوڑھا بھی کر سکتا ہے۔ دیکھو نا بوڑھے بوڑھے لوگ کتنے اللہ کے راستے میں جا رہے ہیں، تو اس لیے طبیعت پر لینے کی بات ہے، دل سے فیصلہ کرنے کی بات کہ دل سے اندر سے آدمی فیصلہ کرے کہ نہیں اللہ کی دی ہوئی صلاحیت ہے، ابھی تک ہم سے کوتاہی ہوئی اللہ سے معافی مانگے کہ اللہ تو ہمیں معاف کر دے، ہم سے کوتاہی ہوئی ہے، ہم سے کمی ہوئی ہے، تو نے اتنا بڑا ہم کو کام دیا۔ اور دیکھو آج دنیا میں، دنیا کے وہ ملک جہاں لائف بیزی ہے، بیزی لائف والے لوگ 8-8 گھنٹے روزانہ اللہ کے کام کے لیے اپنی مسجدوں کو دے رہے ہیں، بڑے بڑے لوگ، حضرت مفتی عبداللہ صاحب رحمۃ اللہ علیہ کا پودرا والے، ایک لوگ ہم ایک مرتبہ ملاقات میں گئے تھے، ہم کو سنا رہے تھے کہ وہ کہہ رہے میں کینیڈا جا رہا تھا، وایا امریکہ جہاز تھی، تو ایک جگہ اسٹاپ تھا، وہاں کچھ 2-4 گھنٹے کے ہولڈ تھا، نماز بھی بیچ میں آتی تھی، تو مجھے بڑا ٹینشن تھا کہ نماز بھی پڑھنی ہے، اور ایئرپورٹ بدلنے کا تھا، میں اکیلا تھا، تو کافی مجھے پریشانی تھی کیا ہوگا۔ وہ جیسے میں وہاں اترا تو ایئرپورٹ سے باہر نکل رہا تھا، تو 2-3 آدمی امامہ کرتا پاجامہ والے وہ سامنے سے میرا نام پوچھتے ہوئے آئے میرے پاس، اور انہوں نے مجھے پوچھا کہ مولانا عبداللہ، میں کہا میں ہی ہوں، تو میں بھی تعجب کر رہا تھا یہ لوگ کون ہیں، پھر وہ مجھے باہر لے گئے، ایئرپورٹ سے باہر نکل کر کہنے لگے دیکھو یہاں قریب میں مسجد ہے، اگر آپ چاہو تو وہاں چلے جائیں، اور اگر آپ چاہو نماز یہاں پڑھنی ہے تو ہم مصلی لے کر آئے، تو یہاں ایک کونے میں نماز پڑھ سکتے ہیں، اور کھانا بھی ہم لے کر آئے، کھانا بھی کھا سکتے ہیں۔ تو انہوں نے کہا کہ نہیں مجھے چلنا نہیں، زیادہ نہیں جانا، یہی نماز پڑھ لیتے، تو ٹھیک ہے، وہاں ہم نے بچھایا، ہمارے ساتھ نماز پڑھی۔ نماز کے بعد جو آدمی تھا مجھ سے بات کر رہا تھا وہ معذرت کے ساتھ مجھے کہنے لگا حضرت آپ کی فلائٹ تھوڑی لیٹ ہوئی اور میں اپنے وقت کی ترتیب دے کر آیا تھا، اب میں مزید آپ کے ساتھ نہیں ٹھہر سکتا، لیکن یہ 2 آدمی لے کر آیا ہوں، یہ آپ کے ساتھ رہیں گے، آپ کو اگلی فلائٹ پہنچائیں گے، پھر اس کے بعد جائیں گے۔ اور میں نے بولا مصافحہ کیا، میں نے مصافحہ معانقہ کر کے اس کو رخصت کر دیا۔ پھر وہ 2 تھے ان کے ساتھ میں رہا، کھایا پیا سارا ہوا، مجھے اگر پھر میں نے پوچھا وہ آدمی کون تھا جو چھوڑ کر گیا اور تم کو لے کر آیا ہے، تو انہوں نے کہا یہ یہاں کے بہت بڑے ڈاکٹر ہیں، بہت بڑے ڈاکٹر ہیں، جس کے یہاں 4 مہینے پہلے اپوائنٹمنٹ لینی پڑتی، 4 مہینے پہلے، لیکن آج ہمارے یہاں ہم لوگ تھے اور ایک آدمی نے خبر دی کہ وہ ایک بہت بڑے مولانا ہیں جو آ رہے ہیں، تو ان کو ایئرپورٹ سے لے کر چھوڑنا ہے دوسری جگہ پر، تو انہوں نے کہا کہ میں جاؤں گا، اور وہ جو ہیں تبلیغی جماعت میں لگے ہوئے ہیں، وہ تبلیغ میں لگے ہوئے ہیں۔ تو مولانا تعجب کر رہے تھے اور کہہ رہے تھے کہ اس جماعت نے لوگوں میں کیسی طاقت پیدا کی ہے کہ ایسا آدمی جس کو یعنی وہاں منٹوں کے ڈالر ملتے ہیں، منٹوں کے ڈالر ہیں، وہ اپنا وہ چھوڑ کر اللہ کے لیے کسی اجنبی کی جس کو جانتا بھی نہیں تھا اس کی خدمت کرنے کے لیے آ گیا۔ وہاں یہ اسپرٹ اندر پیدا ہوتی ہے۔ ابھی بہت کچھ مشکل لگتا ہے ہم کو کہ یار کیسے ہوگا، ہمارا دھندا اصل میں بہت بڑا ہے، ہمارا کاروبار بہت بڑا ہے، ہمارے ذمے جواب داری بڑی ہے، ہم سب کنویں کے مینڈک ہیں، کنویں کا مینڈک ہوتا ہے نا، کنویں کا مینڈک، تو پورے کنویں کا چکر لگا کے پھر ایک اونچی جگہ آ کر کھڑا کہ ہے کوئی میرا مقابل تو کون ہوگا وہاں پر، ارے ہوگا کوئی وہاں پر، پھر دوبارہ چکر لگا رہا پورے کنویں کا، پھر اونچی ایک جگہ آتا کہ ہے کوئی میرا مقابل، کوئی آئے گا وہاں، لیکن اس کو تالاب میں ڈالے تو اب چکر لگائے گا وہ تالاب کا، ارے بولو نا بھائی اب چکر لگائے گا وہ، تو ایسے ابھی ہمارا حال ہے، ہم اپنی ایک چھوٹی سی دنیا بسائے بیٹھے ہیں اور سمجھ رہے کہ یار ہم بہت بیزی ہیں، ہم بہت مشغول ہیں، ہمارے ذمے بہت کام ہے، جب جائیں گے ایسے لوگوں سے ملیں گے کہ جو اپنی اپنی پوسٹوں پر بڑی بڑی پوسٹ پر ہیں، ہر سال 4 مہینے لگاتے ہیں، ہر مہینے 3 دن لگاتے ہیں، اور پتہ نہیں کتنے غریبوں یتیموں بیواؤں مسکینوں محتاجوں کی مدد کرتے ہیں، ایک ایک آدمی پورا پورا مدرسہ چلاتے ہیں، ایک ایک آدمی ہے، ایک ایک آدمی اپنے محلے کا پورے مکتب کا نظام کرتے ہیں، ایک ایک آدمی پورا اسکول چلاتا ہے، ایک ایک آدمی کئی کئی اسکول چلاتے ہیں، لیکن اتنا ہے، وہ ایک ہمارے پرانے بزرگ تھے، وہ ان کے پاس کوئی ایک دوسری فکر والا آدمی
دینی تحریک سے جڑا ہوا آدمی، وہ آیا اور اس نے کہا کہ تم تبلیغ والے کیا کرتے ہو، کلمہ نماز کرتے رہتے ہو بس، اور کلمہ نماز کلمہ نماز. تو انہوں نے کہا کہ ایسی بات نہیں، ہم بہت کچھ کرتے ہیں. پھر انہوں نے اپنے کام بتائے جن کو کہا تھا، میں اتنی مدد سے چلاتا ہوں، ایک اسکول کا انتظام کرتا ہوں، اور اتنی بیواؤں کا خرچہ نبھاتا ہوں، یہ کرتا ہوں، لیکن ہماری مجبوری یہ ہے کہ ہماری تبلیغ میں پانچواں نمبر اخلاص نیت ہے. ہماری مجبوری کیا ہے بولو نا بھائی، ہماری تبلیغ میں پانچواں نمبر کیا ہے؟ اخلاص ہے کہ ایک اللہ کے لیے کرنا ہے. کس کے لیے کرنا ہے؟ اللہ کے لیے کرنا. کہ ہم سب کچھ کرتے ہیں اس کو چھپا دیتے ہیں، لیکن جو پھرتے ہیں وہ دکھتا ہے خالی، باقی سب چھپا دیتے ہیں. تو اس لیے اس محنت میں لگنے کے بعد آپ کی صلاحیتوں میں اضافہ ہوگا، ہاں، اور توفیق بڑھ جائے گی اور زیادہ، اور اللہ اتنا سارا کروائے گا، اتنا سارا کہ جب وہ کریں گے تو پھر اندر سے خوشی ہوگی کہ اللہ نے ہم سے بہت کروایا، اور جب قیامت میں اس کا بدلہ دے گا تو اس وقت اور زیادہ خوشی ہوگی. اور یہ پیچھے کی زندگی پر پچھتاوا بھی ہوگا کہ کاش کے پہلے سے ہی تبلیغ میں لگتے اور دعوت کے مبارک کام کے ساتھ اپنی دنیا اور دنیا کے دوسرے تقاضوں کو دیکھتے. اس لیے آپ حضرات سے گزارش ہے، اپنی اپنی جگہوں پر، اپنی اپنی جگہوں پر اس کام کو پابندی سے کریں. پڑھا لکھا طبقہ اچھی طرح کر سکتا ہے اس کو. میں نے دیکھا اکثر دنیا کے علاقوں میں جو اچھی طرح سے پابندی کے ساتھ کام کو کر رہا ہے، اس میں دو طبقات ہیں، ایک پڑھے لکھا طبقہ، ایک تاجروں کا طبقہ ہے. زیادہ تر جو ہیں کسان لوگ سیزنیبل ہیں زیادہ تر، کہ 4 مہینے ان کے پاس چھٹی ہوتی ہے، اس میں اچھا وقت لگا دیتے ہو خروج میں. مقام پر جو جمنے والا بڑا طبقہ ہے، اس میں ایک نمبر پر آئے گا پڑھا لکھا طبقہ، ٹیچرس ہیں، پروفیسر ہیں، لیکچررس ہیں، اور اس دیگر شعبوں سے جو متعلق پڑھے لکھے لوگ ہیں ان میں زیادہ تر، کیونکہ ان کی زندگی جو ہے وہ اہتمام والی ہوتی ہے، پابندی والی ہوتی، روزانہ اپنی اسکول کالج کی اور اپنے شعبے کی اس دواخانے کی ڈیوٹی جو ہے متعین ہوتی ہے، اس متعین ڈیوٹی میں وہ پابند ہوتے ہیں، تو اس پابندی کا اثر دین پر بھی ہوتا ہے. پابندی سے 2.5 گھنٹہ دیتے ہیں، پابندی سے اپنا ہفتہ طے 3 دن لگا دیتے ہیں، ان کا مہینہ طے ہے سالانہ 10 سال سے 20 سال سے کس مہینے میں چلا لگاتے ہو. اکثر ضلعوں میں، صوبے میں بھی دیکھتے ہیں کہ ہمارے اکثر ضلعوں کے پرانے جتنے ذمہ دار ہیں وہ زیادہ تر ٹیچرز، پروفیسرز، لیکچررز ہوئی ہیں، اور انہوں نے اس کو اٹھایا اچھی طرح سے، پابندی سے کیا اس کو. پھر دوسرا طبقہ تاجروں کا ہے، تاجروں کا طبقہ ہے، اور یہ صلاحیتیں اللہ کے دی ہوئی ہیں، اس لیے ان صلاحیتوں کی قدر کریں، ان صلاحیتوں کی قدر کریں اور اللہ سے مانگیں. ہاں، یہ مانگنے کی چیز اللہ سے. ایک آدمی حج میں جاتا ہے، پتہ نہیں 100-200 مرتبہ دعا کرتے ہیں تب جا کے جاتا ہے وہ، اور 100-200 آدمیوں سے دعا کرواتا ہے تب جا کے وہ پہنچتا ہے وہاں. یہ اللہ کے دین کا، یہ فرائض کو زندہ کرنے کی، حج ایک فریضہ ہے، ایک فریضہ ہے، یہ سارے فرائض کو زندہ کرنے کی محنت ہے. اس کو اللہ سے مانگے، گھبراوے نہیں، ڈرا نہیں. ہاں، گھٹ کے مرتے ہیں سدا جان بچانے والے، جان بچانے کی فکر نہ کریں، جان بچانے کی فکر نہ کریں، مال بچانے کی کوشش نہ کریں. ہاں، بخیل اپنا سارا مال چھوڑ کے مرتا ہے، اس کا کفن بھی کوئی دوسرا لے کر دیتا ہے. مال بچانے سے کوئی فائدہ نہیں ہوگا، لگانے سے فائدے بہت ہیں، اس کو فوری فضائل صدقات بھری ہوئی ہے. اور جان بچانے کی کوشش نہ کریں، اپنے گھر کی راحت و آرام کی زندگی پر راضی نہ ہو جاوے، وہ زندگی ہماری نہیں ہے. ٹھیک ہے، جسم بیمار ہوا ہے تو اس کو راحت تھوڑی دے دیں، باقی رائش و عشرت کی زندگی یہ مومن کی زندگی نہیں ہے، یہ مومن کی زندگی نہیں ہے. حضور علیہ السلام نے اپنے امت کو عیش و عشرت پر نہیں ڈالا ہے، گھر کی زندگی پر راضی نہیں کیا ہے، اپنے امت کو حرکت دی ہے حضور علیہ السلام نے. جب امت کو حرکت دی تو اسلام جو ہے مکہ اور مدینہ سے نکل کر قیصر و کسرا کے دربار میں پہنچ گیا اور ہندوستان کے حدود تک آ گیا. امت کو حرکت دی حضور علیہ السلام نے، حرکت ہے ہمارے ذمے، جمود کی زندگی نہیں، اپنے عیش و عشرت پر راضی نہ ہو، اور عیش و عشرت کے زیادہ اسباب کھڑے نہ کرے تاکہ گھر میں جی لگ جائے. اگر گھر زیادہ اچھا بنا لیا اور گھر میں عیش و عشرت کے اسباب ہم نے اختیار کیے ہیں، پھر وہ گھر چھوڑنا اچھا نہیں لگے گا. پہلے زمانے میں لوگ اپنے رشتہ داروں کے مہمان جاتے تھے، دو دو چار چار دن ٹھہرتے تھے، کیونکہ لیول سب کا برابر ہوتا تھا، یہاں بھی جھونپڑا وہاں بھی جھونپڑا ہے، یہاں بھی جھونپڑا وہاں بھی جھونپڑا ہے، وہاں بھی صبح چاول کے ساتھ چائے پیتے تھے، یہاں بھی چاول کے ساتھ چائے ہوتی تھی،
اور اب معیار زندگی اونچا ہو گیا ہے تو رشتہ داروں کے گھروں میں بھی اچھا نہیں لگتا,
کیونکہ ہمارے گھر میں تو بھائی ہمارا ایسا بیڈ روم ہے اور ایسا ڈرائنگ روم ہے اور ہمارا تو ٹوائلٹ ایسا ہے اور ہمارا کچن ایسا ہے, تو شام ہوتے ہوتے آدمی گھر بھاگتا ہے, اور اس کی بڑی وجہ یہی ہوتی ہے کہ گھر کی فیسلٹی یہاں نہیں ہے, اور یہی بہت سے لوگوں کے لیے رکاوٹ بنا ہوا ہے دین کی محنت میں بھی, کہ گھر میں ایسی فیسلٹی کا آدمی عادی ہو چکا ہے کہ اب گھر سے باہر مسجد میں سونا اس کے لیے مشکل ہو رہا ہے, مسجد کے گھر کے باہر تین دن گزارنا مشکل ہو رہا ہے. ایمان والا جو ہے ایمان والا وہ اس زندگی کا عادی نہیں تھا. یہاں تو امیر المومنین ہے جو عمر رضی اللہ عنہ اور دوپہر میں قیلولہ کرنے کے لیے مدینہ کے ایک طرف میں ایک درخت ہے اس کے نیچے جا کر سوئے ہوئے ہیں, اور امیر المومنین ہیں, کوفہ تک ان کی حکومت ہے اس وقت, کوفہ تک عراق تک, اور یہاں درخت کے نیچے لیٹے ہیں, ایک اینٹ اپنے سرہانے رکھی ہوئی ہے. اس مجاہدے کی زندگی کا اس امت کو عادی بنایا تھا. اس محنت سے چار چار مہینے جب نکلیں گے دیہاتوں میں شہروں میں تو دھیرے 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 وہ دوبارہ وہ صلاحیت ہمارے اندر پیدا ہوگی, صفت جہد, اور جب یہ صفت پیدا ہو جائے گی پھر یہ کام کرنا آسان ہو جائے گا, پھر تبلیغ مشکل نہیں ہوگی, پھر تین دن لگانا دیہات ہو شہر ہو بستی ہو گاؤں ہو اندر میں ہو باہر ملک میں ہو کہیں بھی جانا آسان ہو جائے گا. اس لیے آپ حضرات سے ہماری گزارش ہے کہ طے کرو انشاءاللہ, جنہوں نے چار چار مہینے ایک بار لگائے وہ دوبارہ کی نیت کرو, اور جن کے ابھی تک نہیں لگے وہ طے کرو کہ انشاءاللہ ضرور ہمیں چار چار مہینے لگانے. لگاؤ گے انشاءاللہ؟ کون کون لگائیں گے ذرا کھڑے ہو جاؤ. جو کھڑا ہوتا ہے وہ چلتا ہے, کھڑے ہو کر پیش کرو. ماشاءاللہ 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 ماشاءاللہ. ماشاء اللہ ماشاء اللہ. گھبراوے نہیں, جو ہچکچا کے رہ گیا سو رہ گیا وہ جس نے لگائی ایڑ وہ خندق کے پار تھا. ماشاء اللہ ماشاء اللہ. اور کون نیت کرتا ہے؟ کیا بھائی کیسے لکھو گے نام؟ کوئی مشین ہے آپ کے پاس؟ سب کے اوپر گھما دے تو ان کے نام آ جاوے. ہاں ادھر آ جاؤ, ایک طرف اس طرف آ جاؤ آپ لوگ, اور اپنے مہینوں کی تعین کر لو, اور لمبا مت جائیے آگے. یہ رمضان سے پہلے پہلے نکلنا ہو جاؤ ایسا کر لینا. ادھر آ جاؤ اس طرف بھائی. آپ لوگ آپ تھوڑے سے آپ حضرت اندر آ جاؤ, یا جگہ ان کے لیے بنا دو اور اندر آ جاؤ. آپ لوگ ادھر آ جاؤ بھائی. بھائی اور آپ لوگ بھی آ جاؤ تھوڑا, تو وہ جگہ پوری ان کے لیے خالی کر دو اس طرف. بھائی آگے آ جاؤ بیٹا, اور آگے آ جاؤ. آپ ادھر آ جاؤ میری کرسی کے پاس. اب آ جاؤ آپ لوگ بھی, پیچھے والے بھی آگے آ جاؤ. اے ادھر جگہ, ادھر آ جاؤ دو پانچ آدمی. آپ لوگ ادھر آ جاؤ تو جگہ ہو جائے گی. اور دو طرف سے لکھو, ایک ادھر سے کوئی لکھ لو, ایک ادھر سے لکھ لے. اپنا مہینہ بھی ساتھ ساتھ میں لکھوا لینا بھائی. آپ آ جاؤ نا, ان کو کہو ان کو ادھر آ جاؤ. آپ لوگ ادھر آ جاؤ بیٹھے بیٹھے ہی. اچھا ان میں اور کتنے جن کے چار مہینے لگ چکے ہیں پہلے جو بیٹھے ہوئے ہیں وہ؟ اور چلا لگتا ہے پابندی سے؟ کس کا چلا لگتا ہے؟ ذرا ہاتھ اوپر کرو. دو چار پانچ سات نو دس گیارہ بارہ تیرہ. ہاں اتنا تو طے کر لو آپ لوگ کم از کم کہ ہر سال چلا پابندی سے لگائیں گے. اور اپنی جماعتیں بناؤ. کل جو کارگزاری آئی اس میں پورے پورے حلقے سے سال بھر میں ایک جماعت چل لی. دس مسجدیں ہیں, یا جن کی زیادہ ہیں تو زیادہ سے زیادہ ایک حلقے کی جن کی چودہ مسجدیں ہیں, پانچ جماعتیں تھیں چل لی کی. اب اتنی جماعتیں تو ابھی ایک ایک مسجد سے نکلتی ہیں. ایک ایک جہاں کام ہوا اب تو وہاں ایک ایک مسجد سے پانچ جماعتیں آٹھ جماعتیں دس جماعتیں چلے کی, اور چار مہینے کی اس کے ساتھ دو جماعتیں تین جماعتیں چار مہینے کی ہوتی. ابھی اتنا بڑا سرخیز علاقہ ہے اور ماشاءاللہ عملہ بھی ہے. آپ حضرات طے کرو گے تو آپ میں سے ہر ہر آدمی کے ساتھ ایک جماعت ہے. ہر ہر آدمی کے ساتھ ایک جگہ تیار ہوا وہ اپنے ساتھ تیار کرے گا. اور دیکھو جتنا لوگوں کا اللہ کے راستے میں نکلنا ہوگا اتنا لوگوں کا گناہوں سے بچنا ہوگا.
अंदर पावर आएगा, वरना धीरे 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 जो है ना बेदीनी उदय के तरह आती है। उदय जानते हैं, उदय कहते हैं दीमक जिसको उर्दू में क्या अपने यहाँ उदय कहते हैं गुजराती में। तो बेदीनी जो है ना बेदीनी और दीमक की तरह आती है, एक अच्छा खासा बड़ा नीम का दरख्त, लेकिन उदय अंदर से लगती है, लगते 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 जब गिरता है तब पता चलती है कि गया, अब कोई चांस बचाने का। ऐसे मुआशरे को दीमक की तरह बेदीनी खाती, और ऐसे ऐसे असबाब आ रहे हैं मुआशरे में कि एक दीनदार आदमी नमाजी है अच्छा खासा है, लेकिन उसके घर में दीमक की तरह फैल रहा है, पोतों से नवासों से बहुओं से वो दीमक आता है घर में, कि पूरा घर दीनदार था एक बहू आ गई ऐसी बेदीन, और फिर उसने धीरे 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 अंदर से घर को ख़राब कर दिया। यहाँ दीनदारी थी लेकिन एक नवासा ऐसा हो गया, बाहर से आया, वो हफ्ते में एक दिन आता था, मामू के बेटों से बैठता था, वो दीमक की तरह लग गया, यहाँ से दो को ले गया वो।